الحمد لله وكفى، وسلام على عباده الذين اصطفى. أما بعد، أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا آمنوا بالله ورسوله. سبحان ربك رب العزة عما يصفون، وسلام على المرسلين، والحمد لله رب العالمين. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. اللهم صل على سيدنا محمد وعلى آل سيدنا محمد وبارك وسلم. يا أيها الذين آمنوا، اے ایمان والو، اے وہ لوگو جو اللہ تعالیٰ اور اس کے رسول صلی اللہ علیہ وسلم کے حکموں کو ماننے کا اقرار کر چکے ہو، آمنوا باللہ ورسولی، تم اللہ اور اس کے رسول پر ایمان لے آؤ. اتقو، اپنے اندر تقویٰ پیدا کرو. ایمان کہتے ہیں اقرارم باللسان و تصدیقم بالقلب، زبان سے اقرار کرنا، دل سے تصدیق کرنا. جب تک دل تصدیق نہ کرے ایمان اس وقت تک متحقق نہیں ہوتا. تو عرب ہے یا عجم ہے، تیرا لا الہ الا، تو عرب ہے یا عجم ہے، تیرا لا الہ الا لغت غریب جب تک تیرا دل نہ دے گواہی. جب تک دل گواہی نہ دے، یہ لغت غریب کے الفاظ کی معنی. اس لیے کہا خرد نے کہہ بھی دیا لا الہ تو کیا حاصل، دل و نگاہ مسلمان نہیں تو کچھ بھی نہیں. ہم جو اپنے آپ کو مسلمان کہتے ہیں تو ہمارے جسم کا کون سا عضو مسلمان ہے؟ آنکھیں مسلمان ہوتی تو غیر محرم کی طرف نہ اٹھتی، زبان مسلمان ہوتی تو غیبت نہ کرتی، کان مسلمان ہوتے تو موسیقی نہ سنتے، دل دماغ مسلمان ہوتے تو خلاف شرع باتیں نہ جمتی دل میں. اگر ہم اپنے ہاتھ پاؤں اعضاء سے گناہوں کے مرتکب ہوتے ہیں تو پھر کون سا عضو ہے جو ہمارا مسلمان ہے؟ مسلمان کہہ دینا آسان، مسلمان بن جانا بہت مشکل کام. جمی گویم مسلمانم بلرزم، جب میں کہتا ہوں اپنے آپ کو کہ میں مسلمان ہوں تو میں کانپ اٹھتا ہوں کہ دانم مشکلات لا الہ رہا، کہ میں لا الہ الا اللہ اس کی مشکلات کو جانتا. یہ شہادت گہے الفت میں قدم رکھنا ہے. لوگ آسان سمجھتے ہیں مسلمان ہونا، تو صحیح معنوں میں مسلمان بن جانا یہ ایک مشکل کام ہے، محنت کرنی پڑتی ہے. اس لیے فرمایا کہ الایمان، ایمان کیا چیز ہے؟ اقرارم باللسان، زبان سے اقرار کرنا، و تصدیقم بالجنان، دل سے اس کی تصدیق کرنا، و عملم بالارکان، اور ارکان اعضاء کے ذریعے وہ اعمال کرنا، تب انسان صحیح ایمان والا بنتا ہے. چنانچہ مومن اللہ رب العزت کو اسی دنیا میں بخشی مانتا ہے. مومن اللہ رب العزت کی وحدانیت کو اس دنیا میں بخشی تسلیم کرتا ہے اپنے ارادے سے. ربنا اننا سمعنا منادی ینادی للایمان ان آمنوا بربکم فآمنا، ہم ایمان لے آئے. تو وہ اپنے صمیم قلب کے ساتھ، دل کی چاہت کے ساتھ اس بات کو قبول کر لیتا ہے. کافر بھی اس بات کو مانے گا लेकिन कब मानेगा? मौत के वक्त मानेगा। फकशफना अन्नका गिताअका फबसरुकल यौम हदीद, पर्दे खोल दिए जाते हैं। उस वक्त फिरौन ने भी कह दिया था आमंतु बिरब्बे मूसा व हारून, पर मैं था इट्स टू लेट, बहुत देर हो गई। मोमिन इस दुनिया में इसको मानकर अल्लाह से मुआहिदा करता है, लेकिन जब काफिर मौत के वक्त मानता है तो वो मुआहिदा नहीं, वो मुशाहिदा होता है, इसलिए कबूल नहीं होता। अब तो तुमने आंखों से देख लिया, बिन देखे मानते तो तब कीमत होती। इसलिए जब कुफार को जहन्नम में डाला जाएगा तो दोजख के फरिश्ते उनसे पूछेंगे कि मां जाना नजीर, तुम्हें कोई डराने वाला नहीं आया था? कौलू, जवाब देंगे बला कद जाना नजीर, हमारे पास डराने वाले आए थे। फकत जबना वकुलना मान जल्लाह, हमने उनकी तकजीब की। और फिर बाद में क्या कहेंगे, नतीजा निकालेंगे, लव कुन्ना नस मारो, काश अगर हम सुनते, औ ना अकिलू, या हमारे अंदर अकल की रत्ती होती, मा कुन्ना फी अस्हाब सईर, हम जहन्नम में जाने वालों में से ना बनते। उस दिन एहसास होगा कि हमने अपनी अकल से काम नहीं लिया था, जिद पे अड़े रहे थे। फिर एक वक्त आएगा कि खुद भी कहेंगे कि रब्बना ए परवरदिगार, अब सरना, हमने आंखों से देख लिया, वसमेना सुन लिया, फरजीना हमें वापस लौटा दीजिए, नामल सालिहन इन्ना मुकिनून, नेक अमल करेंगे हम, यकीन वाले बनेंगे। लेकिन वापस तो नहीं ना भेजा जाएगा, जहन्नम में डाला जाएगा, और जहन्नम में डाल के फिर जाके फरियादे करेंगे अल्लाह के सामने, फहल इला खुरूज मिन सबील, अल्लाह कोई एग्जिट का रास्ता नहीं है जहन्नम में कि जहां से हम निकल सकें वापस? जब देखेंगे कि अल्लाह रब्बुल इज्जत तवज्जो ही नहीं फरमा रहे, आखिर पे आके कहेंगे रब्बना ग़लबत अलैना शिक्वतुना वकुन्ना कौमन ज़ालिम, हमारे ऊपर हमारी बदबख्ती ग़ालिब आ गई, हम गुमराह हो गए, रब्बना अख़रिजना, अल्लाह अकबर कबीर, फ़इन उदना फ़इन्ना ज़ालिमून, अगर हम फिर उसी पर लौटें तो वाकई ज़ालिम। लेकिन ये कौन सा वक्त होगा? जब अल्लाह रब्बुल इज्जत फरमाएंगे इख्सऊ फीहा वला तुकल्लिमून, पड़े रहो फटकारे हुए, बात मत करो। जैसे हम नाराज होकर कह देते हैं ना, मैं तुम्हारी शक्ल ही नहीं देखना चाहता, एग्जैक्ट यही माने बनते हैं इस आयत ग्रामे। अल्लाह ताला फरमाया मैं तुम्हारी शक्ल ही नहीं देखना चाहता। फिर एहसास होगा कि ईमान क्या नेमत थी, आज अल्लाह रब्बुल इज्जत ने अपनी रहमत से अता फरमा दी, हम इसका जितना शुक्र अदा करें ये उतना कम है। ये अल्लाह रब्बुल इज्जत की कुदरत है कि वो मामूली चीजों से कीमती चीजें बना देता है, मामूली चीजों से कीमती चीजें बना देता है। अब जरा गौर करें, गाय है वो घास खाती है और पानी पीती है और दूध देती है। अब दुनिया के साइंसदान जोर लगाएं ना जरा, कोई ऐसी मशीन बनाए कि जिसमें एक तरफ घास डाला जाए, एक तरफ पानी, और उसका आउटपुट दूध की शक्ल में निकले। इनको अपनी औकात का पता चल जाएगा। शहद की मक्खी को देखो, शहद बनाती है, सुभान अल्लाह, शहद की मक्खी शहतूत के पत्ते को खाती है, अल्लाह की शान शहद बनाती है। गाय ने शहतूत का पत्ता खाया, दूध बनाया। रेशम के कीड़े ने शहतूत का पत्ता खाया, उसने रेशम बनाया। एक ही शहतूत का पत्ता है, वाह मेरे मौला। तो ऐसी मशीनें होनी चाहिए ना कि शहतूत का पत्ता डालो, पानी डालो, इधर से शहद निकले और इधर से दूध निकले और इधर से रेशम निकले। इंसानों के बस की बात नहीं है, ये उस अल्लाह रब्बुल इज्जत की तखलीक की निशानियां हैं, उसकी कुदरत की निशानियां हैं। खुद इंसान को देखें, इंसान कितना कम कीमत चीज से बना है। انسان کیا ہے؟ اگر غور کریں تو انسان پانی، کاربن، آکسیجن، جس کو سائنس کی زبان میں امینو ایسڈ کہتے ہیں، اس سے مل کر بنا ہے. اب یہ اتنی کم قیمت چیزیں ہیں کہ ایک انگریز سائنسدان تھا رابرٹ، اس نے انسان کی ان تمام جو جسم میں استعمال ہوئی چیزیں ان کی قیمت نکالی تو ایک بھرپور نوجوان انسان کے میٹیریل کی قیمت $6.5 بنی. وہ کہتے ہیں $6.5 کا یہ انسان ہے جو میٹیریل خرچ ہوا ہے نا اس کے اوپر، امینو ایسڈ. کہتے ہیں $6.5 اس کی قیمت. واہ میرے مولا، کم قیمت چیزوں سے آپ نے کتنا بیش قیمت انسان پیدا فرما دیا، جس کو اپنا خلیفہ فرما دیا، اشرف المخلوقات کا اس کے گلے میں ہار ڈال دیا. انسان حقیقت میں اللہ رب العزت کے وجود کی دلیل ہے. خود انسان اللہ رب العزت کے وجود کی دلیل ہے. جو صفات انسان میں ناقص نظر آتی ہیں وہی صفات اس رب کریم کے اندر کامل حالت میں موجود ہیں. اف اور درگزر کو دیکھنا ہو، بچے کو دیکھو، ابھی باپ نے تھپڑ بھی لگا دیا، رو پڑا اور ایک لمحے بھول گیا. وہی باپ پھر اس کو کینڈی دیتا ہے تو وہ لے کے کھا لیتا ہے خوش ہو کے. حق تو یہ بنتا تھا نا کہ ایک مہینہ غصے میں رہتا کہ جی تھپڑ کیوں مارا. لیکن بچے کی درگزر دیکھیے، ابھی اس سے لڑتا ہے ایک دوسرے بچے سے اور تھوڑی دیر میں اسی سے کھیلنا شروع کر دیتا ہے. بچے کی درگزر عجیب چیز ہے. بچوں کے والدین جن بچوں کی لڑائی پہ لڑتے ہیں نا، تو والدین ابھی لڑ رہے ہوتے ہیں اور بچے آپس میں سلو کر کے پھر کھیلنا شروع کر دیتے ہیں. تو یہ درگزر انسان میں ناقص حالت میں ہے، پروردگار کے اندر. شان رحمت کو دیکھنا ہے، ماں کو دیکھو، ماں کی مامتا کو دیکھو، آپ کو شان رحمت نظر آئے گی. بچہ غلطی بھی کر لیتا ہے، درگزر کر دیتی ہے، ٹف ٹائم بھی دیتا ہے، درگزر کر دیتی ہے، دکھ بھی اٹھاتی ہے، اللہ اکبر، درگزر کر دیتی ہے. حتیٰ کہ چھوٹا بچہ اگر تھپڑ بھی ماں کے مار دیتا ہے نا، تو ماں پیار سے اس کے ہاتھ کو پکڑ کے چوم لیتی ہے. ماں کی شان رحمت کا معاملہ دیکھو. یہ رحمت ناقص ہے، کامل حالت میں دیکھنی ہے تو پروردگار میں دیکھو. غیرت خاوند کے اندر دیکھو. بیوی کے معاملے میں خاوند کتنا غیور ہوتا ہے، کبھی نہیں چاہتا کہ میری بیوی کسی غیر کی طرف آنکھ اٹھا کے دیکھے. کیوں جی، کوئی بیوی اگر کہے میں آپ کی بھی بیوی ہوں تو کتنا بڑا جھگڑا شروع ہوگا. یہ نقطہ سمجھ نہیں سکتا، وہ کہے گا آپ ہی کی بیوی ہوں. یہ نقطہ کہاں سے لگ گیا؟ یہ مرد کی غیرت ہوتی ہے. یہ غیرت ناقص حالت میں ہے، اس کو کامل حالت میں دیکھنا ہے، اللہ رب العزت کی ذات میں دیکھیے. تو انسان نمونہ ہے مگر ناقص حالت میں. کامل حالت میں یہ صفات دیکھنی ہے تو اللہ رب العزت کی ذات میں دیکھیے. تو انسان کا وجود خود بھی اللہ رب العزت کے وجود کی دلیل ہے. بس اتنا سا فرق ہے، انسان مخلوق اور اللہ تعالی خالق، انسان محدود، اللہ رب العزت لا محدود، انسان بے اختیار، اللہ تعالی با اختیار، انسان فانی، اللہ رب العزت باقی. انسان کے پاس یہ صفات عطائی ہیں، میرے پروردگار کے پاس یہ صفات ذاتی ہیں. سمجھ میں آ جاتا ہے؟ کیوں نہیں آتا؟ انسان عقل سلیم سے کام تو لینا. بہرحال اللہ رب العزت نے انسان کو کہا کہ تم ان ناقص صفات کو کامل کرنے کی کوشش کرو. چنانچہ فرمایا تخلقوا بے اخلاق اللہ، اپنے آپ کو اللہ کے اخلاق سے مزین کرو. اسی لیے بعض لوگ دنیا میں بڑے مشہور ہوتے ہیں، بڑے معروف ہوتے ہیں، ہم آج بھی ان کا نام لیتے ہیں، یہ جنید بغدادی، یہ بایزید بستامی، یہ حضرت شیخ عبد القادر جیلانی، کیوں ان کے نام ابھی تک زندہ ہیں؟ اس لیے کہ وہ اللہ کی صفات سے متصف ہوئے اور اللہ کی صفات ہمیشہ باقی رہتی ہیں، ان صفات نے ان کے نام کے ذکر کو ہمیشہ کی عطا فرمایا. تو ہم یہ صفات اپنے اندر پیدا کرنے کی کوشش کریں، پھر دیکھیں اللہ رب العزت کی کیسی رحمتیں. فرق یہ ہے، ایک مثال سن لیں کہ بیج کے اندر درخت موجود ہوتا ہے، لیکن وہ درخت اس وقت اگتا ہے جب بیج اپنے آپ کو مٹاتا ہے. بیج اپنے آپ کو نہ مٹائے تو درخت نہیں بن سکتا. مٹا دے اپنی ہستی کو اگر کچھ مرتبہ چاہے کہ دانہ خاک میں مل کر گل و گلزار ہوتا ہے. تو بیج اپنے آپ کو مٹا دیتا ہے، درخت بنتا ہے. اسی طرح انسان کے اندر انسان کامل پوشیدہ ہوتا ہے جب انسان اپنے آپ اپنی میں کو مٹا دے. وہ ظاہر تب ہوتا ہے، جس طرح بیج نے اپنے کو مٹایا تو درخت ظاہر ہوا. انسان اپنی میں کو مٹاتا ہے تو پھر کیا ظاہر ہوتا ہے؟ انسان. دوسرے الفاظ میں سنیے، ایک ایٹم تھا، اس کا نیوکلیس ٹوٹا تو کتنی مادی طاقت ظاہر ہوئی. اسی طرح انسان جب اپنے شاکلہ کو توڑ دیتا ہے پھر اس کی روحانی طاقت ظاہر ہو جاتی ہے. پھر اسے اللہ تعالیٰ مقام تسخیر عطا فرماتے ہیں. مقام تسخیر کسے کہتے ہیں؟ کہ باقی ساری لوگ، ساری مخلوق اس کے سامنے مسخر ہوتی ہے. آگ، ہوا، پانی، مٹی، ہر چیز اس کی تابع داری کرتی ہے. چنانچہ حضرت عمر رضی اللہ تعالیٰ عنہ کے زمانے میں زمین میں زلزلہ آیا، روایت میں آتا ہے کہ انہوں نے زمین پہ پاؤں مارا اور پاؤں مار کے کہا کہ اے زمین کیوں ہلتی ہے؟ کیا عمر نے تیرے اوپر عدل قائم نہیں کیا؟ اور زمین کا زلزلہ اسی وقت رک جاتا ہے. دریائے نیل کو خط لکھتے ہیں، دریائے نیل کا پانی چلتا ہے، آگ نکلتی ہے مدینہ سے، حرہ شرقیہ سے. عمر لانو تمیم داری لانو کو بھیجتے ہیں کہ نبی علیہ السلام نے خوشخبری دی تھی کہ آپ اس کو بجھائیں گے، جائیے. وہ جاتے ہیں، دو رکعت نفل پڑھ کے اپنے رومال کو جیسے چابک ہوتا ہے اس طرح مارتے ہیں، آگ چلتے چلتے جہاں سے نکلتی تھی وہیں جا کے واپس سمٹ جاتی. پانی نے حکم مانا، زمین نے حکم مانا، آگ نے حکم مانا، ہوا نے حکم مانا. جناتی عمر لانو ممبر پہ کھڑے ہو کے کہتے ہیں یا ساریت الجبل، ہوا ان کے اس میسج کو لے کر سینکڑوں میل دور صحابہ تک پہنچا دیتی ہے. یہ مقام تسخیر کہلاتا ہے کہ جب انسان اپنے شاکلہ کو توڑتا ہے، میں کو مٹا دیتا ہے، اس کی روحانی طاقت ہوتی ہے. پھر فرشتے حیران ہوتے ہیں اس کے اوپر کہ اس انسان کو اللہ نے کیا عظمتیں عطا فرمائی. انسان کامل بن کے تو دکھے. تو توجہ فرمائیے، ہم ایک دفعہ گئے چپاٹا کی طرف، تو راستے میں ایک دن رک گئے ایک گیم ریزرو میں. تو وہاں جاتے ہوئے ہم نے پڑھا، راستے پہ لکھا ہوا تھا کہ رائٹ آف وے از ود دی اینیمل. کیا مطلب تھا اس کا؟ کہ اگر آپ جنگل میں جا رہے ہیں اور جانور کہیں آگے راستے سے گزر رہا ہے تو جانور کا حق فائق، اسے گزرنے دو، اس کے بعد آپ گزرو. رائٹ آف دی وے جانوروں کے پاس ہے. مجھے پڑھ کے بہت تعجب ہوا اور بہت دیر میں گہری سوچ سوچتا رہا. صحابہ کا ایک زمانہ تھا جب رائٹ آف دی وے انسان کے پاس ہوتا تھا، جانور راستہ دیتے تھے. سفینہ رضی اللہ تعالیٰ عنہ لشکر سے پیچھے رہ گئے، سمجھ نہیں آتی تھی کہ لشکر کہاں گیا. شیر نظر آیا، بلایا اور کہا کہ دیکھو تجھے انسانوں کی مہک محسوس ہو جاتی ہے، مجھے لشکر تک پہنچاؤ. چنانچہ شیر کے اوپر سوار ہوتے ہیں शेर अपनी कमर पर उनको बिठाकर चलता चलता उनको बिल आखिर उनके लश्कर तक छोड़कर फिर वापस चला जाता है। राइट ऑफ द वे उस वक्त इंसान के पास था, जानवर बात मानते थे। अल्लाह अकबर कबीरा। कौम बरबर, इसने सहाबा को बहुत टफ टाइम दिया, लेकिन एक वक्त आया कि सहाबा जब इस तरफ चले तो बस्ती के लोगों ने कहा कि भाई यहां तो रात को बहुत जानदार आते हैं, नुकसान दे प्रेडेटर, तो ऐसा ना हो कि तुम्हें वो मार दें, और हमारे पास इतनी जगह नहीं कि हम अपने घरों में तुम्हें रखें, जाओ यहां से। अमीर लश्कर ने सुना तो एक सहाबी को फरमाया ऐलान कर दो। वो सहाबी दरख्त पर चढ़कर ऐलान करते हैं, ए जंगल के जानवरों, आज रात हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के गुलामों का बसेरा है, जंगल को खाली करो। अनाउंसमेंट होनी थी, शेर की पूरी प्राइड भागी जा रही है, एलिफेंट अपने पूरे हर्ड के साथ जा रहे हैं, हिप्पो जा रहे हैं, फलां जा रहे हैं। उन लोगों ने जब इन जानवरों को जाते देखा तो हैरान, पूछा कि तुम लोगों को ये मकाम कैसे नसीब हुआ। उन्होंने कहा कि नबी अलैहिस्सलाम ने हमें जिंदगी गुजारने का जो तरीका सिखाया वो यही था, उसकी वजह से अल्लाह ने हमें ये मकाम दिया। कहने लगे हम आप जैसे बनना चाहते हैं, बगैर किसी लड़ाई के अल्लाह रब्बुल इज्जत ने उस कौम को इस्लाम कबूल करने की तौफीक अता कर। जानवर हुक्म मानते थे, तो राइट ऑफ द वे किसके पास था? राइट ऑफ द वे वॉज विद द ह्यूमन बीइंग, इंसान के पास था। और आज के दौर में राइट ऑफ द वे किसके पास है? बायजीद बुस्तामी रहमतुल्लाह फरमाते हैं कि मुझे बहुत ठंड लग रही थी। इब्राहिम अदम रहमतुल्लाह फरमाते हैं, कहने लगे मैं सोया हुआ था, रात ठंडी हो गई, गार थी मगर बहुत सख्त ठंडक थी, तो मैंने लेटे लेटे अल्लाह से दुआ मांगी, अल्लाह बहुत ठंड लग रही है। कहने लगे मैंने देखा कि थोड़ी देर में कोई गर्म सी चीज उसने मुझे ढांप लिया। कहते मैं भी सोया रहा, जब तहज्जुद के वक्त उठा और कुछ रोशनी भी हुई, कहने लगे मैंने देखा कि वो पाइथन था, अजदहा था, और अजदहा आके मेरे ऊपर उसने घेरा कर लिया था और मुझे ढांप लिया था और मुझे सर्दी से उसने बचा लिया था। माशा राइट ऑफ द वे ह्यूमन बीइंग के पास था। आज हम इतनी शान वाले कि राइट ऑफ द वे किसके पास है? इज विद द एनिमल। अल्लाह अकबर। ऐसे ही होना है, जब हम अपने मनसब से हट गए तो जो जानवर अपने मनसब पर हैं अल्लाह ने राइट ऑफ द वे उनको ट्रांसफर कर दिया। वो तो अपने परवरदिगार की उसी तरह ताबेदारी कर रहे हैं ना जिस तरह उनको हुक्म दिया गया। हम हटे हैं ना अपने रास्ते से, अगर अपने रास्ते पे वापस आए तो आज भी राइट ऑफ द वे ह्यूमन बीइंग के पास हो सकता है। ये मकाम तस्खीर अल्लाह ताला मोमिन को अता फरमा देते हैं, मगर इसका तरीका यह है कि इंसान अपने अंदर वो सिफात पैदा करे। देखें जब खेत में फसल उगाई जाती है तो फसल के साथ बहुत सारी अनवांटेड चीजें भी उगाती हैं, उनको साइंस की जुबान में वीड कहते हैं, कि बहुत सारी वीड्स उगाई हैं, चुनाचे साइंसदानों ने वीडेसाइड बना दिए, वो वीडेसाइड स्प्रे करके उनको खत्म करो। कहते हैं कि उनको खत्म नहीं करोगे तो 10% से लेके 40% तक जो न्यूट्रिशन है वो वीडेसाइड खा जाएगी और आउटपुट थोड़ी रह जाएगी। इसलिए हर खेत से वीडेसाइड को खत्म करना जरूरी होता है। इसी तरह जब इंसान इस दुनिया में आके बढ़ता फलता फूलता है, इसे अल्लाह नेमतें देता है, तो फिर इसके साथ भी कुछ अनवांटेड सिफात इसके अंदर पैदा हो जाती है। मिसाल के तौर पर इक्तदार मिला, तकब्बुर साथ आ गया, दौलत मिली, बुखल साथ आ गया, इल्म मिला, फखर साथ आ गया, शोहरत मिली, बनावट साथ आ गई, हुस्न मिला, नुमाइश भी साथ आ गई। अब ये जो साथ आने वाली चीजें हैं ना, ये सब वीडे साइड हैं, इनको खत्म करना पड़ेगा। इन्हीं को खत्म करने के लिए शेख की जरूरत होती है। जो खत्म कर लेगा उसकी फसल अल्लाह के यहां कबूल, वरना सिफात दब जाएंगी और जो वीड दें वो फसल से भी ज्यादा बड़ी हो जाएगी। तो इस दुनिया में इंसान ने अपने आप को समझने में भी गलती की और अपने रब को समझने में भी गलती की, दो गलतियां की। कौन कौन सी? अपने आप को समझने में भी गलती की और अपने रब को समझने में भी गलती की। अपने आप को समझने में गलती ये की कि अपने को खुदा जैसा समझ बैठा, और खुदा को समझने में गलती की कि खुदा को अपने जैसा समझ बैठा। वो कैसे? तवज्जो फरमाए, अपने को खुदा जैसा समझ बैठा कि मेरी हर मर्जी पूरी होनी चाहिए। ये तो खुदा की सिफत है, ये तो उसकी शान है कि उसकी हर मर्जी पूरी होती है, बंदे की तो नहीं पूरी होती। लेकिन अंदर की चाहत ये, जो मैं कहूं वो पूरी होनी चाहिए। बीवी से नाराज होते हैं तो कैसे कहते हैं, जो मैं कहूंगा इस घर में वो। उस वक्त पता चल रहा होता है कि इसके अंदर क्या है। तो अपने को समझने में गलती की कि खुदा समझ बैठा, और खुदा को समझने में गलती क्या की, अपने जैसा समझ बैठा। वो कैसे? समझता है कि चूंकि मैंने कलमा पढ़ लिया इसलिए हर हाल में अल्लाह को हमारी मदद करनी चाहिए, अमल चाहे ठीक है या चाहे नहीं है। ये हर हाल में मदद का वादा तो कोई नहीं है, ये तो बंदे होते हैं जो साथ देते हैं, चाहे झूठ पे हो चाहे सच पे हो, कहते हैं जी बिरादरी है साथ देना है। तो खुदा को अपने जैसा समझ बैठा कि हम सच्चे हो तो भी साथ दे, हम झूठे हो फिर भी साथ दे। नहन अबना उल्ला अहिबाहु, दोनों तरफ गलती की। इसलिए जिंदगी के दो रुख हैं, याद रखिए, एक है खुद रुखी जिंदगी, एक है खुदा रुखी जिंदगी। खुद रुखी जिंदगी को सेल्फ ओरिएंटेड लाइफ कहते हैं और खुदा रुखी जिंदगी को गॉड ओरिएंटेड लाइफ कहते हैं। दोनों की बिल्कुल डायरेक्शन डिफरेंट है। जो खुद रखी जिंदगी है वो नफ परस्ती की जिंदगी, नफ परस्ती, जर परस्ती, जन परस्ती, शहवत परस्ती, ख्वाहिश परस्ती, ये खुद रुखी जिंदगी इनकी परस्तिश की जिंदगी है। और जो खुदा रुखी जिंदगी होती है वो असूल परस्ती की जिंदगी, हकीकत परस्ती की जिंदगी, खुदा परस्ती की जिंदगी, उसकी डायरेक्शन डिफरेंट होती है। इसलिए हमें चाहिए कि हम अल्लाह रब्बुल इज्जत की सिफात को अपने अंदर पैदा करने की कोशिश करें। अफ्व हो, दरगुजर हो, सत्तारी की सिफत हो, रहमत की सिफत हो, जो सिफात उस परवरदिगार की हैं हम अपने अंदर पैदा करने की कोशिश करें। इसको फरमाया तखल्लकू बे अखलाकिल्ला, तुम अपने आप को अल्लाह के अखलाक से मुजय्यन कर लो। अल्लाहु अकबर कबीरा। इस दुनिया में हर इंसान अपनी जन्नत सजाने में लगा हुआ है, मेरा घर ऐसा हो, उसमें बीवी मेरी ऐसी हो, औलाद मेरी ऐसी हो और गाड़ियां मेरी ऐसी हो। खुदा ने तो जन्नत आगे के लिए बनाई, इंसान इसी दुनिया में बनाना चाहता है, लगा हुआ है जन्नत बनाने में। मगर जिसने जन्नत बना भी ली, किसी को जन्नत में हमेशा रहने का मौका नहीं मिला। इरम बनाई थी ना, बागे इरम बनाया था ना बनाने वाले ने, न रह सका ना। हम भी अपनी जन्नत इधर दुनिया में ही बनाते फिरते हैं। और जो कहते हैं कि नहीं जी दुनिया में चलो जन्नत नहीं बनाते आखिरत वाली ठीक, उनमें से कुछ ऐसे हैं जो जन्नती आमाल के साथ जन्नत में जाना चाहते हैं, वरना अक्सरियत आज ऐसी है जो जहन्नमी आमाल के साथ जन्नत में जाना चाहती है। चाहते हैं कि जिंदगी जो है वो वैसे रहे, जाना जन्नत है। अल्लाह अकबर भाई, जन्नत जाने का एक तरीका है, उन आमाल को अपनाएं, उन सुन्नतों को अपनाएं, उन तरीकों को अपनाएं जो नबी अलैहिस्सलाम ने अता फरमाए, ये जन्नत जाने का तरीका है। गैरों के तरीकों पर अमल करना और जन्नत में जाने की तमा करना, ये कैसे मुमकिन हो सकता है? नबी अलैहिस्सलाम ने इरशाद फरमाया, जन्नत की कुंजी ला इलाहा इल्लल्लाह, कलमा तैयबा। नमाज की कुंजी तहारत, वुजू। उसके बगैर नमाज हो ही नहीं सकती। नेकी की कुंजी सच है, इल्म की कुंजी हुस्ने सवाल है, नुसरत इलाही की कुंजी सबर है। जो सबर करेगा अल्लाह की मदद उसके साथ आएगी। नेमत इलाही की कुंजी शुक्र अदा करना, फलाह की कुंजी तकवा, रिज्क की कुंजी सिला रहमी, और विलायत की कुंजी अल्लाह का जिक्र है। अब हम क्या चाहते हैं कि जी जन्नत जाएं, कलमे पे मेहनत करें ना करें, और वली बन जाएं, जिक्र अल्लाह अकबर। नबी अलैहिस्सलाम ने कुछ बातें फरमाई 100% सच्ची बातें। फरमाया अनसलान रावी हैं, फरमाया कामिल वुजू करोगे तुम्हारी उम्र बढ़ेगी, सलाम को आम करोगे तो नेकियों की कसरत होगी, घर में दाखिल होने पर घर वालों को सलाम करोगे तो घर में खैर बढ़ेगी, सलातु जुहा पढ़ोगे रिज्क में बरकत होगी, चाश्त की नमाज, छोटों पर रहम करो बड़ों की इज्जत करो तो क्यामत के दिन तुम्हें मेरा साथ नसीब होगा। कितनी वाजे खुली और धुली हुई बातें। हजरत माद इब्न जबल ने रवायत करते हैं कि नबी इस्लाम ने फरमाया 5 बंदे अल्लाह की जिम्मेदारी में होते हैं, यानी उनकी रिस्पॉन्सिबिलिटी अल्लाह ताला खुद ले लेते हैं। ये कितनी मजे की बात है जी कि इंसान ऐसा अमल करे कि अल्लाह की जिम्मेदारी में आ जाए, उसकी रहमत के शेल्टर में आ जाए, छतरी में आ जाए। फरमाया कि जो शख्स अल्लाह के रास्ते में होता है, चाहे वो जिहाद के लिए निकला हो चाहे वो इल्म के लिए निकला हो, जो अल्लाह के रास्ते में निकले फी सबीलिल्लाह, जब तक अल्लाह के रास्ते में है उस वक्त तक वो अल्लाह की हिफाजत में है, अल्लाह की जिम्मेदारी में है। चुनाचे तालिबे इल्म, मुजाहिद और दावत दीन की देने वाला, ये तीनों लोग अल्लाह के रास्ते में निकलने वाले होते हैं। तो हदीस में आया कि ये लोग अल्लाह की जिम्मेदारी में होते हैं। दूसरा हदीस पाक में फरमाया मरीज की अयादत करने वाला, जो शख्स मरीज की अयादत करता है वो अल्लाह की जिम्मेदारी में होता है। और हमारी बात घर के मरीज को नहीं पूछते, खफा हो ना जरा से, बच्चा बीमार हो बीवी बीमार हो कोई बीमार हो फिर परवाह नहीं होती। दीने इस्लाम ने इस अयादत को कितना मर्तबा दिया, फरमाया कि जो मरीज की अयादत करेगा वो अल्लाह ताला की जिम्मेदारी में आ जाएगा। तो हमें चाहिए, ये हक है एक मुसलमान का दूसरे मुसलमान के ऊपर। फिर फरमाया कि जो लोग सुबह और शाम मस्जिद को आबाद करते हैं यानी वक्त गुजारते हैं, ये लोग अल्लाह रब्बुल इज्जत की जिम्मेदारी में होते हैं। और फरमाया कि जो उलमा का कदरदान होता है वो अल्लाह की जिम्मेदारी में होता है। 5वां फरमाया कि जो शख्स अपने घर बैठे किसी का बुरा ना चाहे वो अल्लाह की जिम्मेदारी में होता है। कितनी आसान बात है, अपने घर बैठे मगर किसी के बारे में दिल में बुरा ना रखे, बुरा ना सोचे, बुरी प्लानिंग ना करे, न किसी के माल न किसी की इज्जत आबरू किसी पर गलत नजर ना उठाए, जो घर बैठे किसी का बुरा ना चाहे ये बंदा भी अल्लाह की जिम्मेदारी में होता है। आज तो घर बैठे किसी न किसी की बात होती है और कहीं ना कहीं शैतान गीबत का रास्ता हमवार कर देता है। गीबत से बचना चाहिए, जिस तरह गीबत करना जुर्म है गीबत का सुनना भी जुर्म है। अब बाद लोग बहाना बनाते हैं जी हम गीबत से बचें कैसे। भाई अगर आपने गीबत करने वाले के साथ इत्तेफाक नहीं किया तो आप गीबत करने में शामिल नहीं है। एक आदमी ने कहा फलां आदमी ऐसा है और ऐसा है, अब आप सुनकर खामोश ना रहें, आप इतना बता दें मेरा तजर्बा तो कुछ और है, मेरी राय तो कुछ और है, इतना कहने में क्या रुकावट होती है। अच्छा आपकी ये राय है मेरी नजर में तो कुछ और है उसकी। उलमा ने लिखा कि अगर यह कहने की भी हिम्मत नहीं तो उस बंदे की कोई ना कोई अच्छाई बयान कर दे। मिसाल के तौर पे किसी ने कहा फलां ऐसा है, आप कह दें जी वो आदमी है तो बड़ा अकलमंद। अब अकलमंद तो होते हैं ना लोग, गलती कर जाते हैं, तो अगर गलती की है तो जी बड़ा अकलमंद है तो बड़ा अच्छा, तो कोई उसकी अच्छाई बयान करें तो आप उस गीबत करने वाले के हमनवा नहीं बनेंगे। और अगर किसी ने यूं कह दिया कि फलां तो बड़ा ही बेवकूफ है, आप कह दें मुझसे तो कम ही होगा। क्या आपको थप्पड़ मारेगा वो? लेकिन इतना कहने से आप गीबत से निकल गए, तो बचाएं अपने आप को गीबत से जिस तरह भी बचा सकते। इसलिए कि ये बहुत बड़ा गुनाह है। चुनाचे हदीस मुबारक में आते हैं, अल्लाह रब्बुल इज्जत ने पांच आंखों पर जहन्नम की आग को हराम फरमा दिया। पांच आंखों पर जहन्नम की आग को हराम फरमा दिया। सबसे पहली आग वो आंख जो अल्लाह के रास्ते में इबादत के लिए रात को जागी, अल्लाह उस आंख पर जहन्नम की आग को हराम फरमा देते। अल्लाह अकबर। इस शब की तलखियों का कोई मेरे दिल से पूछे, तेरी राह तकते तकते मुझे सुबह हो गई है। रात को जागे अल्लाह रब्बुल इज्जत की इबादत में। दूसरी आंख फरमाया उस मुजाहिद की जो आंख जिहाद के हालत में जाया हो गई, जो आंख जिहाद की हालत में जाया हो गई उस आंख पर जहन्नम की आग हराम। और तीसरा फरमाया कि वो आंख जो अल्लाह रब्बुल इज्जत के खौफ से रो पड़ी, अल्लाह ताला उस आंख पर भी जहन्नम की आग हराम फरमा देते। आंख के रोने पर किसी ने बड़ी अच्छा शेर कहा, काफी अरसे के बाद एक शेर दिल को लगा आके। कहने वाले ने कहा, अश्क बहकर भी कम नहीं होते। अश्क का मतलब आंसू। अश्क बहकर भी कम नहीं होते, आंख कितनी अमीर होती है। अश्क बहकर भी कम नहीं होते, आंख कितनी अमीर होती है। अल्लाह। और वाकई जिनके दिल में अल्लाह का खौफ होता है, कुरान की आयत पढ़ते हैं, उनके आंसू टपकते हैं उसी वक्त। अश्क बहकर भी कम नहीं होते, आंख कितनी अमीर होती है। और चौथा फरमाया कि वो आंख जो गैर महरम को देखने से बंद रह जाए, जो आंख गैर महरम को देखने से बंद हो यानी ना देखे, इस आंख पर अल्लाह जहन्नम की आग को हराम फरमा देते। तो गैर महरम की तरफ से अपनी आंखों को महफूज करें, हर वक्त ही इन्हीं नफसानी और शैतानी सोचों में लगे रहना, हाय बेचारों के आसाब पे औरत है सवार, हर वक्त सोच उसी की। वो किसी ने कहा था कि जुल्फें संवार से बनेने की ना कोई बात, जुल्फें संवारने से बनेगी ना कोई बात, उठिए किसी गरीब की किस्मत संवारिए। तो नौजवान सोचें कब तक जुल्फें संवारते रहेंगे किसी की, उठिए किसी गरीब की किस्मत संवारिए। तो पांच आंखों पर अल्लाह ताला जहन्नम की आग को हराम कर देते हैं। एक आंख जो अल्लाह के रास्ते में जागी, जो जिहाद में जाया हुई, जो खौफ खुदा से रोई, और जिसने गैर महरम से अपने आप को बचा लिया, और पांचवीं आंख जिसने अहलुल्लाह को अकीदत की नजर से देखा। اللہ اکبر کبیرہ، جو کہ اللہ رب العزت نے قرآن مجید میں ایک چیز سے آنکھ بند کرنے کا حکم دیا اور ایک چیز سے آنکھ نہ ہٹانے کا حکم دیا. جس چیز سے آنکھ ہٹانے کا حکم دیا وہ دنیا. وَلَا تَمُدُّنَّ عَيْنَيْكَ إِلَى مَا مَتَّعْنَا بِهِ أَزْوَاجًا مِّنْهُ. اور ایک چیز جس سے آنکھ نہ ہٹانے کا حکم دیا، فرمایا وَاصْبِرْ نَفْسَكَ، آپ اپنے آپ کو بٹھائیے، اپنے آپ کو صبر دیجئے. وَاصْبِرْ نَفْسَكَ، اپنے آپ کو نتھی رکھیے. مَعَ الَّذِينَ، ان لوگوں کے ساتھ. يَدْعُونَ رَبَّهُمْ بِالْغَدَاةِ وَالْعَيِّ يُرِيدُونَ وَجْهَا وَلَا تَعْدُ عَيْنَاكَ عَنْهُمْ. اے محبوب، آپ کی نگاہیں ان سے ہٹے نا. اللہ اکبر. تو نگاہیں جمانے کا حکم. اس لیے یہ پانچ آنکھیں ہیں جن کو اللہ تعالیٰ جہنم کی آگ سے محفوظ فرما دیتے ہیں. الہی سحر ہے پیران خرقہ پوش میں کیا، الہی سحر ہے پیران خرقہ پوش میں کیا کہ ایک نظر سے جوانوں کو رام کرتے ہیں. اللہ رب العزت ان کی آنکھوں میں وہ مسیحائی عطا فرما دیتے ہیں. اس لیے ہمیں چاہیے کہ ہم اپنے اندر اللہ رب العزت کی صفات کو پیدا کرنے کی کوشش کریں. اس طرح ہم انسان کامل بن جائیں گے. تخلقوا باخلاق اللہ، اپنے آپ کو اللہ رب العزت کے اخلاق سے مزین کر لو. یہ ذکر و سلوک کا بنیادی مقصد ہی یہی ہوتا ہے کہ انسان کے اندر وہ صفات آ جائے. اللہ تعالیٰ کو صفات سے پیار ہے. یہ صفات کسی معمولی بندے میں پیدا ہوں گی وہ اللہ کا مقرب بنے گا، اور کوئی بڑے خاندانی آدمی ان صفات سے محروم ہوگا، اللہ کی نظر سے وہ آدمی گر جائے گا. اللہ کو صفات سے پیار ہے، اپنے اندر ان صفات کو پیدا کرنے کی ضرورت ہے. بلال حبشی رضی اللہ تعالیٰ عنہ، آپ ذرا دیکھیے، غلام ہیں، معمولی حیثیت ہے اگر اکنامک نظر سے دیکھا جائے، لیکن جب انہوں نے اپنے اندر ایمان کی وہ کیفیت پیدا کر لی تو اللہ کے ہاں اتنے مقبول ہو گئے کہ نبی علیہ السلام نے فرمایا، بلال میں جب معراج پر گیا مجھے جنت میں کسی کے چلنے کے جوتوں کی آواز آئی. میں نے جبرائیل سے پوچھا، جبرائیل یہ کون؟ کہا اے اللہ کے حبیب صلی اللہ علیہ وسلم، آپ کا غلام اللہ کے ہاں اتنا مقبول کہ وہ چلتا فرش پر ہے، جوتوں کی آواز عرش پر سنائی دیتی ہے. تو ان صفات کی وجہ سے انسان اللہ رب العزت کے ہاں درجہ پا لیتا ہے. دعا ہے اللہ تعالی ہمیں بھی یہ صفات عطا فرمائے. ایسا نہ ہو کہ جیسے آئے تھے دنیا سے ویسے ہی چلے جائیں، کچھ کر کے جائیں. یہ رمضان کا مہینہ اسی مقصد کے لیے ملا. آپ حضرات نے اس میں کوشش کی، اللہ ان کوششوں کو قبول فرما لے، اور اس کے بدلے اللہ تعالی ہمیں ان صفات حمیدہ سے مزین فرما دے. اعتکاف والے دوست دور قریب سے آئے، اللہ ان کا آنا مبارک کرے. اگر ان کی وجہ سے مقامی دوستوں میں سے کسی کی دل آزاری ہوئی ہو، یا کسی کو تکلیف پہنچی ہو، یا کسی کی عبادت میں خلل ہوا ہو، تو بھائی ان کی طرف سے یہ عاجز معافی مانگتا ہے، آپ حضرات معاف کر دیجئے، ہم سمرے ہوئے تو ہیں نہیں، اس کوشش میں لگے ہوئے ہیں. اللہ موت سے پہلے پہلے سنوار دے. ہر چگیرت علتی علت شبد. یقیناً ہماری کسی نہ کسی حرکت سے اگر کسی کی دل آزاری ہوئی ہوگی تو آپ حضرات اپنی قلبی وسعت کا جو ہے وہ اظہار فرما کر ہمیں معاف فرما دیجئے، اور دعا کیجئے کہ اللہ رب العزت ہمارے اس محنت کو قبول فرما لے. چند دن یہاں آئے اللہ کی رضا کے لیے، آج آخری دن تھا، آخری رات ہے، ہم اس پر استغفار کریں. حدیث پاک میں آیا ہے
کہ جب انسان کوئی بھی عمل اللہ کی رضا کے لیے کرے تو اس عمل کو قبول کروانے کا بہترین طریقہ یہ ہے کہ عمل کے اختتام پر استغفار کی کثرت کرے، اس عمل میں کوئی بھی کمی کوتاہی رہ گئی ہوگی اللہ تعالیٰ اس کوتاہی کو معاف فرما دیں گے۔ تو آج رات جتنے بھی اعتکاف والے احباب ہیں وہ بھی استغفار کی کثرت کریں، مقامی احباب بھی کریں، اللہ تعالیٰ ہمارے یہاں مل بیٹھنے کو قبول فرما لے۔ چند دن جو یہاں اللہ کی رضا کے لیے ہم بیٹھے، اللہ تعالیٰ اس کے بدلے قیامت کے دن ہمیں اپنے بخشش کیے ہوئے گنہگار بندوں میں شامل فرما لے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔ تھوڑی دیر کے لیے مراقبہ کر لیجئے، آنکھوں کو بند کر لیجئے، سر کو جھکا لیجئے، دنیا اور جو کچھ دنیا میں ہے اس سے ہٹ کٹ کے اللہ رب العزت کی یاد میں ڈوب جائیے۔ بناؤں گا اپنے نفس سرکش کو اب تو یا رب غلام تیرا، میں چھوڑ کر کاروبار سارے کروں گا ہر وقت کام تیرا، کیا کروں گا بس اب الہی ذکر ہی صبح و شام تیرا، جماؤں گا دل میں یاد تیری رٹوں گا ہر وقت نام تیرا، ہر دم کروں گا اے میرے باری اللہ 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 اللہ، رہا میں دن رات غفلتوں میں بس یوں ہی زندگی گزاری، رہا میں دن رات غفلتوں میں بس یوں ہی زندگی گزاری، کیا نہ کچھ کام آخرت کا کٹی گناہوں میں عمر ساری، بہت دنوں میں نے سرکشی کی مگر ہے اب سخت شرم ساری، میں سر جھکاتا ہوں میرے مولا میں توبہ کرتا ہوں میرے باری، ہر دم کروں گا اے میرے باری اللہ 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 اللہ، لا الہ الا اللہ محمد رسول اللہ۔ دعا کر لیجئے، سبحان ربی العلی الوہاب اللہم صلی علی سیدنا محمد وعلی آل سیدنا محمد وبارک وسلم۔ اے کریم آقا، آپ کے گناہگار بندے آپ کے دروازے پر حاضر ہیں، اے اللہ کمزور ایک کبھی کے دروازے پر حاضر ہیں، محتاج ایک غنی کے دروازے پر حاضر ہیں، اے کریم آقا رحمت کی نظر فرما دیجئے، اے اللہ جس مقصد کے لیے ہم یہاں حاضر ہوئے اللہ ہمارے سینوں کو روشن فرما دیجئے، ان سینوں کو اپنی محبت سے بھر دیجئے، اللہ کرم کے فیصلے فرما دیجئے، اے میرے مولا ہماری میں کو مٹا دیجئے، ہمیں اپنے مقبول بندوں میں شامل کر لیجئے۔ اللہ جس طرح چھوٹا بچہ باپ کی طرف جانا چاہتا ہے اور راستے میں جیسے قدم لڑکھڑاتے ہیں تو باپ گرنے نہیں دیکھا، اٹھا کے سینے سے لگا لیتا ہے، میرے مولا ہم بھی اس راستے پہ چل رہے ہیں، لڑکھڑا رہے ہیں، اے اللہ مہربانی فرما دیجئے، سہارا دے دیجئے، اللہ مہربانی کر دیجئے، اے اللہ قبول فرما لیجئے، میرے مولا مہربانی کا معاملہ فرما، اللہ ہمارے اندر اچھی صفات کو پیدا فرما، اے اللہ تخلق و بے اخلاق اللہ پر عمل کی توفیق عطا فرما، اے کریم آقا ہمارے روزوں کو قبول فرما، تراوی کو قبول فرما، قرآن پاک کی تلاوت کو قبول فرما، اور جو بھی نیک کام اس مہینے میں کیے ان کو قبول فرما، اور سب کے بدلے ہماری مغفرت فرما، اے اللہ ہم سے راضی ہو جا، اے اللہ ہم سے راضی ہو جا، اے اللہ ہم سے راضی ہو جا، مہربانی کا معاملہ کر دیجئے، اے کریم آقا مقامی دوست احباب
جو باقاعدگی سے آتے رہے ان کا آنا قبول کر لیجئے، اے اللہ جو خدمت کرتے رہے ان کی خدمت کو قبول کر لیجئے، میرے مولا آپ کے بندے 10 دن سے آپ کے دروازے کی چوکھٹ پکڑ کر بیٹھے ہیں، امید لے کر بیٹھے ہیں، اے اللہ دنیا کے لوگ بھی اس کی رعایت کر لیتے ہیں، آپ تو اکرم الاکرمین ہیں، احکم الحاکمین ہیں، رعایت فرما دیجئے، اللہ دروازہ کھول دیجئے، اے اللہ کھول دیجئے، اے اللہ کھول دیجئے، رحمت کا معاملہ فرما دیجئے، اے اللہ نیک امیدوں کو پورا کر دیجئے، اے اللہ ہمارے سینوں کو علم کے نور سے بھر دیجئے، محبت کی چاشنی سے بھر دیجئے، اے اللہ آنے والے وقت کو گزرے وقت سے بہتر کر دیجئے، اے اللہ کتنے دوست دور دور سے آئے اور آنے کے لیے انہوں نے کتنی مشقتیں اٹھائیں، قربانیاں دیں اور کتنی مشکلات سے یہاں آئے، میرے مولا اگر دنیا کا سخی اپنے دروازے سے خالی کسی کو جانے نہیں دیتا تو آپ تو کائنات کے پروردگار ہیں، اے اللہ اپنے در سے خالی نہ اٹھائیے، کبھی بھی خالی نہ جانے دیجئے، اللہ مہربانی کا معاملہ فرما دیجئے، کریم آقا سائل ہیں، منگتے ہیں، اے اللہ مانگنے کا ڈھب نہیں آتا، بن مانگے عطا کر دیجئے، اے اللہ اس اہل نہیں ہیں، آپ اپنی رحمت سے اہل بنا دیجئے، کرم فرما دیجئے، اللہ ہماری توبہ کو قبول فرمائیے، ہم اپنے گناہوں پر نادم اور شرمندہ ہیں، اللہ ہماری توبہ قبول کر لیجئے، اے اللہ ہماری توبہ کو قبول فرما لیجئے، اللہ رزق حلال عطا فرما، صدق مقال عطا فرما، اے اللہ اولاد کے غموں سے محفوظ فرما، اولاد کے دکھوں سے محفوظ فرما، اولاد کی پریشانیوں سے محفوظ فرما، ہمارے گھروں کو نبی علیہ الصلوۃ والسلام کی مبارک سنتوں کا گلشن بنا، اے اللہ ہمیں اور ہماری قیامت تک کہنے والی نسلوں کو دین کی خدمت کے لیے قبول فرما، اے اللہ امت مسلمہ کو عزت رفتہ نصیب فرما، پوری دنیا میں جہاں بھی مسلمان پریشان ہیں اللہ سب کی پریشانیوں کو دور فرما، اے اللہ یہ رحمت کا مہینہ ہے، ہم پر رحمت فرما دیجئے، کرم فرما دیجئے، آپ کے پیارے حبیب صلی اللہ علیہ وسلم نے فرمایا یہ شہر المواسات ہے، ہم دردی غم گساری کا مہینہ ہے، میرے مولا ہم جہنم کی آگ میں جانے کے لیے کنارے پہ کھڑے ہیں، بس آپ ہماری غم گزاری فرما دیجئے، ہمیں جہنم کی آگ سے بچا لیجئے، اے کریم آقا بچا لیجئے، اے کریم آقا بچا لیجئے، مہربانی کا معاملہ فرمائیے، آج کی رات اے اللہ ہم نے آپ کے حبیب صلی اللہ علیہ وسلم کا فرمان پڑھا، پورے رمضان میں جتنے گناہگاروں کی بخشش ہوتی ہے آخری رات میں ایک رات میں اتنے گناہگاروں کی بخشش ہوتی ہے، اے اللہ جب اتنے گناہگاروں کی بخشش ہوگی ہمیں بھی ان میں شامل فرما لیجئے، اے اللہ شامل کر لیجئے، آج کی رات کو بخشش کی رات بنا دیجئے، اللہ مہربانی کا معاملہ فرمائیے، ہماری ان دعاؤں کو قبول کر لیجئے، اللہ جہنم سے بری فرما دیجئے، جنت عطا فرما دیجئے، اے کریم آقا ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما لیجئے، میرے مولا مہربانی کا معاملہ فرمائیے، اے اللہ جو مانگا عطا فرما، جو مانگنا چاہیے تھا نہیں مانگ سکے وہ بھی عطا فرما، اے اللہ پریشانیوں کو دور فرما، ذلت سے محفوظ فرما، علت سے محفوظ فرما، قلت سے محفوظ فرما، حاسدوں کے حسد سے محفوظ فرما، برا چاہنے والوں کی برائی سے محفوظ فرما، اے اللہ دوستی کے رنگ میں دشمنی کرنے والوں سے بھی محفوظ فرما، اے اللہ پوری دنیا میں جہاں بھی دین کا کام ہو رہا ہے جس شکل میں بھی ہو رہا ہے اس کو شرف قبولیت عطا فرما، اے اللہ اسلام کا بول بالا فرما، کریم آقا ہمیں بار بار اپنے گھر کا دیدار عطا فرما، اپنے حبیب صلی اللہ علیہ وسلم کے در کی حاضری نصیب فرما، اے کریم آقا ہماری اصلاح فرما دیجئے، اے اللہ ہمیں جہنم سے بری فرما دیجئے، اللہ ہمیں اپنے نفس کی قید سے چھڑا دیجئے، اللہ ہمیں نفس مطمئنہ عطا فرما دیجئے، اے اللہ عمر بڑھتی جا رہی ہے ہم کب تک بے سرور سجدے کرتے رہیں گے، بے ذوق نمازیں پڑھتے رہیں گے، میرے مولا مہربانی کا معاملہ کر دیجئے، ایمان حقیقی کی حلاوت عطا فرما دیجئے، ہمارے ساتھ رحمتوں کا معاملہ فرما،
اے اللہ کرم کے فیصلے فرما. آپ کے پیارے حبیب صلی اللہ علیہ وسلم نے بتلایا آپ کو اس وقت تک منانا ضروری ہے جب تک کہ آپ راضی نہیں ہو جاتے. اللہ راضی ہو جائیے, اے کریم آقا راضی ہو جائیے, اے کریم پروردگار راضی ہو جائیے. اللہ راضی نہیں ہونا پھر بھی راضی ہو جائیے, اپنی رضا عطا فرما دیجئے. اے اللہ شریعت پر استقامت والی زندگی نصیب فرما دیجئے. اللہ جس طرح آپ نے رمضان میں شیطان کو الگ رکھا باندھ دیا, اللہ بقیہ سال بھی شیطان کے ہتھکنڈوں سے ہمیں محفوظ فرما دیجئے. اے اللہ جس طرح آپ نے آسمان کو زمین پر گرنے سے روک دیا ہے, شیطان کو ہم پر مسلط ہونے سے روک دیجئے. اے اللہ ہم آپ کے بننا چاہتے ہیں مگر ہمارے اندر اہلیت نہیں, آپ اگر چاہیں تو اپنا بنا سکتے ہیں. اے اللہ ہمیں کھینچ لیجئے, اے اللہ قبول کر لیجئے, اے اللہ رد نہ کیجئے, کریم آقا رد نہ کیجئے, مہربانی کا معاملہ فرما دیجئے. اللہ اپنے بخشش کیے ہوئے گناہگار بندوں میں شامل فرما لیجئے. دور بیٹھے لوگ مستورات جو دعاؤں میں شمولیت چاہتے ہیں اللہ ان کو بھی ان دعاؤں میں شامل فرما لیجئے. ہمارے والدین عزیز اقارب مشائخ جو فوت ہو چکے اللہ ان کی مغفرت فرما, اور جن کی مغفرت کر دی قرب کے اعلیٰ درجات عطا فرما. اے اللہ جن کے ہمارے اوپر حقوق آتے ہیں ان کو اپنی طرف سے بہترین اجر اور بدلہ عطا فرما, اور اس کے بدلے قیامت کے دن ہمیں ان کے حقوق سے سبکدوش فرما. اے اللہ ہماری ان دعاؤں کو قبول فرما, آپس میں دلوں میں الفتیں محبتیں پیدا فرما, اتفاق پیدا فرما. اے اللہ ہمیں نا اتفاقیوں سے بچا. اے اللہ ایک دوسرے کے ساتھ کینہ بغض حسد دل میں رکھنے سے محفوظ فرما. اے اللہ خوش اخلاقی والی زندگی نصیب فرما. نبی علیہ السلام کے اے اللہ اخلاق کا نمونہ ہمیں بھی نصیب فرما. اے اللہ ہماری ان دعاؤں کو اپنی رحمت سے قبول فرما. صلی اللہ تعالی علی حبیبی سیدنا محمد آلہ و اصحابہ اجمعین برحمتک یا ارحم الراحمین.